फेरि एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
सुर्खेतको क्षेत्र नम्बर एकमा समानुपातिकमा नेपाली काङ्ग्रेस पहिलो हुन सफल, दुईमा एमाले अगाडि।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ वाम गठबन्धन दुई तिहाई सिटमा जित हात पार्न सफल, नेपाली काङ्ग्रेस तिहाई सिट सहित तेस्रो स्थानमा।
समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै, काङ्ग्रेस दोस्रो स्थानमा।
र साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति सर्यो, अर्को वर्ष बङ्गलादेशमा हुने।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता जीसी र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा, हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतको क्षेत्र नम्बर एकको प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकको मतगणना सकिएको छ। प्रतिनिधि सभामा क्षेत्र नम्बर एकमा नेपाली काङ्ग्रेसले सबैभन्दा बढी 31,889 मत पाएको छ। यसै गरी दोस्रो स्थानमा रहेको नेकपा एमाले 28,964 र माओवादी केन्द्रले 6,645 मत पाएको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिनुभयो। 72,683 मत खसेकोमा 3,430 मत बदर भएको छ। यसै गरी प्रदेशसभा कमा पनि काङ्ग्रेसले सबैभन्दा बढी 14,071 मत पाएको छ भने एमाले 11,722 र माओवादी केन्द्रले 2,800 मत पाएको छ। 31,723 मत खसेकोमा 2,632 मत बदर भएको थियो। यस्तै प्रदेशसभा खमा पनि नेपाली काङ्ग्रेसले सबैभन्दा बढी 16,591 मत ल्याएको छ। यस्तै एमाले 15,523 र माओवादी केन्द्रले 4,573 मत पाएको छ। यस्तै 40,990 मत खसेकोमा 3,202 मत बदर भएको छ।
सुर्खेतको क्षेत्र नम्बर दुईमा मतगणना चलिरहेको छ। यो क्षेत्रमा 71,000 बढी मत खसेकोमा 25,709 मतगणना हुँदा नेकपा एमाले सबैभन्दा बढी 9,728 मत प्राप्त गर्दै अगाडि रहेको छ। यस्तै समानुपातिकतर्फ नेपाली काङ्ग्रेसले 8,991 मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले 2,461, विवेकशील साझाले 1,299 र राष्ट्रिय प्रजातन्त्र पार्टीले 914 मत प्राप्त गरेका छन्। 1,519 मत बदर भएको मतदान अधिकृत रत्नगिरीले जानकारी दिनुभयो। यस्तै प्रदेशसभा कमा एमाले 9,257, काङ्ग्रेसले 8,062, माओवादी केन्द्रले 2,542 मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले 1,694, विवेकशील साझाले 842 मत पाएका छन्। यसै गरी 2,400 मत बदर भएको छ।
बर्दियामा सम्पन्न भएको समानुपातिकतर्फको मतगणनामा नेपाली काङ्ग्रेसले सबैभन्दा बढी मत प्राप्त गरी पहिलो दल भएको छ। समानुपातिकको प्रतिनिधि सभातर्फ एमाले भन्दा 19,361 मत बढी प्राप्त गरेर काङ्ग्रेस पहिलो दल बनेको हो। प्रतिनिधि सभातर्फ काङ्ग्रेसले 66,089 र प्रदेशसभातर्फ 60,450 मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेको हो। एमाले प्रतिनिधि सभातर्फ 46,728 र प्रदेशसभातर्फ 44,114 मत प्राप्त गरेको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ 45,698 र प्रदेशसभातर्फ 44,328 मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभामा 3,949 र प्रदेशसभामा 3,564 तथा विवेकशील साझा पार्टीले प्रतिनिधि सभामा 1,412 र प्रदेशसभातर्फ 1,026 मत प्राप्त गरेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले प्रतिनिधि सभातर्फ 1,277 र प्रदेशसभातर्फ 1,277, एकल चिन्ह हँसिया ताराले प्रतिनिधि सभातर्फ 970 र प्रदेशसभातर्फ 899 मत प्राप्त गरेको छ। बर्दियामा समानुपातिकको प्रतिनिधि सभातर्फ 19,811 मत बदर भएको छ। यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर एकमा 11,377 मत बदर भएको छ।
दाङमा प्रत्यक्षमा प्रतिनिधि सभामा कुनै सिट नजितेको नेपाली कङ्ग्रेस समानुपातिकमा पहिलो दल भएको छ। 2,29,452 समानुपातिकमा मत खसेकोमा प्रतिनिधि सभा तथा प्रदेश सभा दुवैतर्फ नेपाली कंग्रेस पहिलो बनेको छ। प्रतिनिधि सभातर्फ कंग्रेसले 73,993 मत प्राप्त गरेर पहिलो दल बनेको हो। त्यसै गरी दोस्रोमा रहेको नेकपा एमाले 73,011 मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले 43,159 मत प्राप्त गरेको छ। यसै गरी राष्ट्रिय जनमोर्चाले 4,698 विवेकशील साझा पार्टीले पाँचौं स्थानमा रहँदै 4,592 मत प्राप्त गरेको छ। त्यस्तै राप्रपाले 1,677 मत प्राप्त गरेको छ। यस्तै गरेर प्रदेशसभातर्फ नेपाली कंग्रेसले 69,065 नेकपा एमाले 65,167 माओवादी केन्द्रले 44,817 राष्ट्रिय जनमोर्चाले 4,635 विवेकशील साझा पार्टीले 3,243 र राप्रपाले 1,951 मत प्राप्त गरेको छ।
नयाँ संवैधानिक व्यवस्था अनुसार मुलुकमा पहिलो पटक संघीय संरचना अनुसार प्रतिनिधि र प्रदेशसभाको चुनाव सकिएको छ। प्रतिनिधि र प्रदेशसभा दुवैमा प्रत्यक्षतर्फको मतगणना सकिएर समानुपातिकतर्फको गणना जारी रहेको छ। छ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशसभाका साथै मुख्यमन्त्री र प्रदेश सरकार समेत रहने भएको छ। यसै सन्दर्भमा हाम्रा साथी केशव ढकालले मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेश प्रधानलाई प्रदेशसभाको तयारी कस्तो छ भनी सोध्नु भयो।
अब अहिले हामीले सर्वप्रथम त अब नेपाल सरकारले सुर्खेतलाई जुन तोक्ने भन्ने कुरा छ त्यो अब्जेक्टिभ निर्णय चाहिँ गरेपछि त्यसको आधारमा चाहिँ हुन्छ। तर पनि हामीले अब यहाँको लागि एउटा चाहिँ मुख्यमन्त्रीको कुरा भयो, अर्को चाहिँ प्रदेश सभाकै कुरा भयो, त्यस पछाडि मन्त्रालय करिब 7 हुनेसम्म अहिलेसम्मको कुरामा त्यो छ। यी सबैको लागि चाहिँ बिल्डिङको स्टक टेकिङको काम सकेका छौँ अहिले हामीले। र प्रदेश सभालाई चाहिँ 66 जनसङ्ख्या विकास केन्द्र जुन छ त्यो जुन हल छ त्यसैमा करिब हामीले एउटा रिपोर्टको तयारीको क्रममा रहेको छ। त्यसको साथसाथै अब हामीले मन्त्रालयहरू कहाँ रहने, मन्त्रीहरू कसरी भू गर्ने भन्ने कुराहरू पनि हामीले केही त्यहाँदेखि निश्चित तयार गरेको छौँ। तर फर्मल्ली नेपाल सरकारको निर्णय भइसकेपछि हामी त्यसलाई फर्मली रिपोर्टको रूपमा तयार गरेर नेपाल सरकारलाई पठाउँछौँ र त्यसको आधारमा चाहिँ र मलाई लाग्छ हाम्रो सुर्खेतमा चाहिँ क्षेत्रीय कार्यालय धेरै भएको नाताले त्यति ठुलो समस्या चाहिँ यहाँ हुँदैन। संरचनाको भइसकेको छ, अब अरू कुरा चाहिँ नेपाल सरकारले इन्स्ट्रक्सन गरे भने हामी गर्छौँ।
प्रदेश सभाको लागि स्वैच्छिक तालिम केन्द्रमा भयो भने मन्त्रालयको तयारी मुख्यमन्त्रीका लागि सम्भावित ठाउँहरू त्यस्तो भवनहरू केही हेर्नु भएको छ यहाँहरूले?
त्यो पनि पहिचान हामीले करिब करिब इन्फर्मल्ली भइसकेको छ, फाइनल हुन बाँकी छ। अब हाम्रो यो चाहिँ क्षेत्रीय स्तरको कार्यालय यहाँ सुर्खेतमा धेरै छन्, अब क्षेत्रीय कार्यालय नरहने भएको हुनाले हामीलाई त्यति समस्या छैन। त्यो पनि हामी टेन्टेटिभली करिब करिब तयार गरिसकेका छौँ। हाम्रो जस्तै अब 7 मन्त्रालय चाहिन्छ, अब त्यसमा चाहिँ अब त्यो मन्त्रालयको हिसाबले पनि संरचनाहरू करिब करिब पुग्ने नै देखिएको छ। त्यसको साथसाथै अब मुख्यमन्त्रीको निवासका कुराहरू लगायतका कुराहरू पनि हामीले टेन्टेटिभ लिस्ट बनाइसकेका छौँ। अब मलाई लाग्छ यो आउने हप्ता पनि लाग्दैन होला, एक हप्ताभित्रमा हामी यो सबै छिनोफानो तयारी गरिसक्छौँ।
कहाँ कुन मन्त्रालय रहनेछ अथवा मन्त्रालयहरू यहाँ रहनेछन्, मुख्यमन्त्रीको कार्यालय यहाँ रहनेछ भनेर अहिले भन्न सकिन्छ उसो भए?
अहिले चाहिँ अब यो फाइनल फिक्स भइसकेको छैन, अहिले हामीले एक दुई चरणको छलफल गर्न बाँकी छ। किनभने अब मन्त्रालय कतिवटा रहने भन्ने कुराको जुन छ करिब करिब 7 भन्ने कुरा त सुरुमा कन्सेप्चुअली त आएको थियो, तर यति नै भन्ने कुरा चाहिँ फर्मल निर्णय भइ नसकेको हुनाले अब मन्त्रालयको प्रकार अनुसार जस्तै अर्थ मन्त्रालय होला, भौतिक विकास मन्त्रालयहरू होला, होइन सामाजिक विकास चाहिँ यो गरिबी निवारण समय होला, त्यहाँ जुन मन्त्रालयको जस्तो किसिमको साइजको कुरा आउँछ नि त्यसको संरचना अनुसार गर्नुपर्ने हुनाले त्यसलाई चाहिँ त्यो हिसाबले गर्दै सङ्ख्या कतिवटा हुन्छ पहिला कन्फर्म गर्नु पर्यो नि त नेपाल सरकारले, त्यो हिसाबले हामी गर्छौँ।
अब स्थानीय सरकार गठन हुँदा पनि आवश्यक रूपमा तयारी नहुँदा भौतिक पूर्वाधार लगायतको समस्याका कारण सेवा दिन समस्या परेको भनेर गुनासो पनि अहिले आइरहेछ। यो कतै प्रदेश सरकार गठनका बेला पनि त्यस्तै समस्या त आउने होइन भनेर अहिले कसरी भन्न सकिन्छ त?
यस्तो भयो, स्थानीय तहमा चाहिँ अलिकति कस्तो भयो भने हाम्रो जुन किसिमको पहिलाको विकेन्द्रीकरणको मानसिकताको हिसाबले नै कुरा धेरै भयो, त जुन किसिमको डिभोल्युसन भनेको मतलब स्थानीय तह टोटल्ली अधिकार जुन आफै कानुन बनाउने नीति बनाउने कुरा छन् त्यसको हिसाब प्र्याक्टिस पनि भएन। एउटा कुरा त राजनीतिक कर्मी जुन हाम्रो चाहिँ चुनेर आउनु भएको छ निर्वाचित प्रतिनिधिहरू उहाँलाई अलिकति समग्र रूपले तालिमको आवश्यकता छ कसरी यो काम गर्ने, किनभने अब सर्भिस डेलिभरीको टोटल जिम्मा त उहाँहरूलाई हो नि त है। अनि अझ स्थानीय तह र प्रदेशको बिचको जुन सम्बन्ध छ अन्तर सम्बन्धित कुराहरू छ त्यसमा पनि
साझा कुराहरू
होइन, कुन हदसम्म त्यहाँ जाने, कुन हदसम्म प्रदेशमा रहने, कुन सरकारसँग सँगमा रहने यस्ता कुराहरू चाहिँ गर्न बाँकी छ। तर पनि हामी के चाहिँ कन्फर्म छौँ भन्दाखेरि प्रदेश तहको मार्फतमा जति पनि स्थानीय तहहरू हुन्छन् उहाँहरूको आफ्नो तहले आफ्नो कारण बनाए पनि अन्तर सम्बन्धी विषयहरूमा चाहिँ हामी बसेर छनफल गर्न बाँकी छ। तर पनि स्थानीय तहमा मन्त्रालय नरहने हुँदाखेरि मन्त्रालय चाहिँ प्रदेश तहमा रहने भएकोले त्यो प्रदेश तहको मन्त्रालयकोले चाहिँ त्यो जुन विषयगत रूपले चाहिँ तल अधिकार चाहिँ हामीले डिभल्भ गरेका छौँ त्यो हिसाबले चाहिँ हाम्रो केही न केही सम्बन्ध त्यहाँ रहन्छ र बजेटिङ हिसाबले पनि प्रदेश तहमै जाने हुनाले प्रदेशको हिसाबले हामीले त्यो काम चाहिँ गर्छौँ। अब सङ्घीयको नयाँ अभ्यास भएको हुनाले अब केही न केही कुराहरू अलिकति क्लियर गर्नु त समय लाग्ला तर पनि मलाई लाग्छ करिब करिब नेपाल सरकार कन्फर्मै छ। अधिकारका कुराहरू केही कर्तव्यका कुराहरू बजेटिङका कुराहरू मन्त्रालयका कुराहरू काम तोकेको कुरा अलिकति त्यसमा समय लाग्नु स्वाभाविकै हो किनभने अहिले सुरु एकीकृत शासन व्यवस्था भएको कुराहरूलाई तल लानको लागि अलिकति केही न केही तयारी त गर्नै पर्ने हुन्छ। तर पनि म चाहिँ के छु भने अब यो संयोजना समस्या छैन त्यसको लागि अरू अन्य कुराहरू अब हाम्रो कर्मचारी आउने क्रम भएपछि बिस्तारै बिस्तारै यसलाई चाहिँ हुन्छ त्यो अहिले स्थानीय तह जस्तो अलिकति जुन अनिहरूको बाटो सायद नहोला कि भन्ने मलाई लाग्छ प्रदेश तहमा चाहिँ।
उहाँ हुनुहुन्थ्यो मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेश प्रधान रेडियो भेरीसँग कुराकानी गर्दै।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको क्षेत्र नम्बर एकमा समानुपातिकमा काङ्ग्रेस पहिलो हुन सफल, दुईमा एमाले अगाडि लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिक तर्फको मतगणना चलिरहेको छ। अहिलेसम्मको मतगणना अनुसार नेकपा एमाले अग्रस्थानमा रहेको छ। समानुपातिकमा प्रतिनिधि सभातर्फ नेकपा एमाले 25,55,587 मत प्राप्त गरेको छ भने नेपाली कङ्ग्रेसले 24,67,630 मत प्राप्त गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले 10,07,948 मत प्राप्त गर्दा संघीय समाजवादी फोरमले 3,44,296 राष्ट्रिय जनता पार्टीले 2,84,899 मत प्राप्त गरेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले 1,67,975 विवेकशील साझा पार्टीले पनि 1,00,000 कटाएको छ। उसले 1,67,840 मत प्राप्त गरेको छ। यस्तै नयाँ शक्ति पार्टी नेपालले 67,068 मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले 61,903 राष्ट्रिय जनमोर्चाले 40,511 एकल चिन्ह हँसिया तारा लिएका दलले 32,085 नेपाल मजदुर किसान पार्टीले 30,848 राष्ट्रिय जनमुक्ति पार्टीले 26,553 मत प्राप्त गर्दा नेपाल संघीय समाजवादी पार्टीले 26,473 मत प्राप्त गरेको छ। यस्तै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले 21,952 संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले 19,898 नेपाली जनता दलले 16,745 बहुजन शक्ति पार्टीले 12,614 मत प्राप्त गरेको छ भने मंगोल नेसनल अर्गनाइजेसनको कुखुराको भाले चिन्ह भएको दलले 12,445 मत प्राप्त गरेको छ। यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले 10,480 मत प्राप्त गरेको छ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले 2/3 सिटमा जित हासिल गरेको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फका सबै 165 निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले 2/3 सिटमा जित हात पारेको हो। वाम गठबन्धनको प्रमुख घटक नेकपा एमाले 80 स्थानमा जित हासिल गरेको छ भने वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले 36 स्थानमा जित हासिल गरेको छ। नेपाली काङ्ग्रेसले 23 स्थानमा जित हात पार्दा राष्ट्रिय जनता पार्टीले 11 र संघीय समाजवादी फोरमले 10 स्थानमा जितेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेद्वार एक एक स्थानमा विजयी हुँदा एकजना भने स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्। यस्तै प्रदेशसभातर्फ पनि नेकपा एमाले अग्र स्थानमा रहेको छ। प्रदेशसभाका 330 मध्ये प्रदेशसभामा नेकपा एमाले 168 स्थान, माओवादी केन्द्रले 73 स्थान र काङ्ग्रेसले 41 स्थानमा जित हासिल गरेका छन् भने बाँकी सिट अरू विभिन्न दलले बाँडेका छन्।
सुनसरी क्षेत्र नम्बर 3 मा नेपाली कंग्रेसका उम्मेद्वार विजय कुमार गच्छेदार झिनो मतअन्तरले विजयी हुनुभएको छ। वाम गठबन्धनका उम्मेद्वार भगवती चौधरीलाई 321 मतले पछि पार्दै गच्छेदार सुनसरी 3 लगातार 6 पटक विजयी हुनुभएको हो। उहाँको यो लगातार 6 जित हो। नेपाली राजनीतिको केन्द्रमा रहनुभएका गच्छेदारले यस पटक 38,972 मत प्राप्त गर्नुभयो। उहाँका प्रतिस्पर्धी भगवती चौधरीले 38,651 मत पाउनुभयो। सुरुमा भगवतीले 2700 मतले अग्रता लिनुभएको थियो। यसअघि 2070 सालको चुनावमा पनि भगवतीलाई हराउँदै गच्छेदार विजयी हुनुभएको थियो। दोस्रो संविधान सभाको चुनावमा पनि गच्छेदारले झिनो मतले हराउनु भएको थियो।
ब्राउन सुगर सहित प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट 2 पक्राउ गरेको छ। वीरेन्द्रनगर छ गोदाम लाइनबाट 665 मिलिग्राम ब्राउन सुगर सहित ब्युटी पार्लर सञ्चालक 1 2 पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर 6 सञ्जय गुरुङ र ब्युटी पार्लर सञ्चालक ईश्वरा खनाल रहनु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको र अहिले आवश्यक अनुसन्धान भइरहेको छ।
यस्तै प्रतिनिधि सभातर्फको समानुपातिक तर्फको मतगणनामा नेकपा एमाले अग्रता कायम गर्दा प्रदेशसभातर्फको समानुपातिक मतगणनामा पनि नेकपा एमाले अघि रहेको छ। समानुपातिक तर्फको गणना मत अनुसार नेकपा एमाले अहिलेसम्म 5,59,500 मत प्राप्त गरेको छ भने नेपाली कङ्ग्रेसले 4,71,197 मत प्राप्त गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले 1,79,205, सङ्घीय समाजवादी फोरमले 54,080, राष्ट्रिय प्रजातन्त्र पार्टीले 48,847, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले 24,225, विवेकशील साझाले प्रदेशसभातर्फ समानुपातिकमा 17,673, राष्ट्रिय जनता पार्टी नेपालले 14,887, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले 14,151 मत प्राप्त गरेको छ। यस्तै एकल चिन्ह हाँसिया तारा लिएको दलले 6,971, मङ्गोल नेसनल अर्गनाइजेसनले 6,824, राष्ट्रिय जनमुक्ति पार्टीले 6,640, नयाँ शक्ति पार्टी नेपालले 6,442 मत प्राप्त गरेको छ भने एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले 5,635 मत प्राप्त गरेको छ। नेपाली जनता दलले 3,320 मत प्राप्त गरेको छ। भेरी खबरमा खबरको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। बाँकेको नेपालगञ्जमा आजदेखि 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव 2074 हुने भएको छ। नेपालगञ्जको कारकाँदो चौक स्थित सडक डिभिजन परिसरमा हुने शैक्षिक महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुनेछ। सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नारासहित महोत्सव सञ्चालन गर्न लागि आयोजकले जनाएका छन्। पढौँ र पढायौँ संस्कृतिको विकास गर्ने मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका संयोजक बुद्धि प्रकाश अधिकारीले बताउनुभयो। मेलामा 140 बढी स्टल राखिएको छ। मेलामा लेखक तथा पाठक र प्रकाशक बीचको अन्तर्क्रिया, नारी स्रष्टा अवसर र चुनौती, बहुभाषिक कवि गोष्ठी, कविता तथा वक्तित्व कला प्रतियोगिता सञ्चालन गरिनेछ। 2,00,000 बढीले मेलाको अवलोकन गर्ने र 58,00,000 आमदानी हुने आयोजक समितिले अपेक्षा गरेको छ। मेलाको उद्घाटनको दिन सुरेश राज शर्मा, यादव खरेल, सनत रेग्मी, हरिप्रसाद रावतलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ।
नारायण भागीरथी सेवा समाज सुर्खेतले वीरेन्द्रनगर 3 सञ्चालित जगन्नाथ देवी प्राथमिक विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। 8 नारायण भागीरथी स्मृति दिवस का अवसरमा 42,000 नगद र सम्मान पत्र सहित सम्मान गरिएको हो। यसअघि 15,000 पुरस्कार राशि भए पनि एकदीप गिरीले 10,000, सुनिल गिरीले 10,000, सुशील गिरीले 5,000 र उमेश गिरीले 2,000 थप गर्नुभएको छ। पुरस्कार प्रदान गर्दै पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य यामलाल कणेलले दिवंगत माता पिताको स्मृतिमा सामाजिक कार्य गर्नु सराहनीय कार्य भएको बताउनुभयो। वरिष्ठ साहित्यकार महेन्द्र प्रसाद गिरीले नारायण भागीरथी दम्पतिको जीवनी र व्यक्तित्वका बारेमा प्रकाश पार्नु भएको छ। कार्यक्रममा कलाकार भीमबहादुर कार्की, प्रकाश न्युपाने, बलभद्र भारती, मणिकुमार पोखरेल लगायतले आफ्नो गीत रचना प्रस्तुत गर्नुभएको थियो। यस्तै साधारण सभाबाट गोपालदेव गिरीको अध्यक्षतामा फेरि 9 कार्य समिति गठन गरिएको छ भने 2 पछि मनोनित गर्ने सहमति भएको छ।
जिल्ला अस्पताल कालीकोटको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै कालीकोटमा स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्। खाडाचक्र नगरपालिका वडा नम्बर एकका चन्दा शाहीको अस्पतालको लापरवाहीको कारण मृत्यु भएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन्। स्थानीय बासी, नागरिक समाज, राजनैतिक दल, पत्रकार, आफन्त लगायतले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए। त्यसक्रममा स्थानीय र प्रहरी बीचमा सामान्य झडप समेत भएको छ। दोहोरो झडपपछि पीडितले जिल्ला प्रशासन कार्यालय भित्र गई महिला अधिकार कर्मीको समूहले सुत्केरीको मृत्यु के कति कारणले भएको हो भन्ने बारे पाँच बुधे ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्। ज्ञापन पत्र बुझ्दै महिला अधिकार कर्मी कृष्ण कला पाण्डेले दोषीलाई तत्काल कारवाही र मृतकका परिवारलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो।
भेरी खबरमा अब लागौँ खेल खबरतर्फ। दक्षिण एसियाली फुटबल महासङ्घ साफको आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ। दक्षिण एसियाली राष्ट्रबीच हुने च्याम्पियनसिप प्रतियोगिता बङ्गलादेशको ढाकामा आगामी सेप्टेम्बर 4-15 तारिकसम्म हुने अखिल नेपाल फुटबल सङ्घ इन्फाले जनाएको छ। हरेक दुई वर्षमा आयोजना हुने भनिएको प्रतियोगिता यसै महिना सञ्चालन गर्ने सन् 2016 निर्णय भए पनि साफले खेलको मिति परिवर्तन गरेको हो। भारतमा सन् 2015 भएको 11 साफ च्याम्पियनसिपपछि करिब एक वर्ष ढिला गरी प्रतियोगिता आयोजना हुन लागेको छ। प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र मालदिव्सले प्रतिस्पर्धा गर्दैछन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको क्षेत्र नम्बर एकमा समानुपातिकमा काङ्ग्रेस पहिलो दल हुन सफल, दुईमा एमाले अगाडि।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ वाम गठबन्धन दुई तिहाई सिटमा जित हात पार्न सफल, नेपाली काङ्ग्रेस 23 सिट सहित तेस्रो स्थानमा।
समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै, काङ्ग्रेस दोस्रो स्थानमा।
र साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति सर्यो, अर्को वर्ष बङ्गलादेशमा हुने। हवस् त, अहिले बिहान 8 भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सविता जिसी र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।